काठमाडौँ एकदमै धेरै भिडभाड हुने सहर हो। यदि तपाईँ न्यु रोड जानुभयो भने विशेष गरी बसन्तपुरभित्र सडकको बिचमा उभिनुहोस्, तपाईँले केही गर्नु पर्दैन, मानिसहरूको भिडले तपाईँलाई आफै हिँडाइदिन्छ। उभिनुहोस्, भिडले तपाईँलाई अगाडि बढाउँछ। यदि भिडमा तपाईँले कसैलाई गुमाई पठाउनु भयो भने उसलाई फेला पार्न साह्रै पर्छ। अनि त्यो भिड विशेष गरी फरक फरक भिडहरू मिलेर बनेको छ। त्यहाँ स्कुलहरूको भिड छ, त्यहाँ ग्राहकहरूको भिड, पसलेहरूको भिड, यातायातको भिड, रेस्टुरेन्टको भिड। हामी हरेक पटक आफैलाई यस्तै भिडहरूमा पाउँछौँ। हामी काम गर्ने ठाउँहरूमा, कार्यस्थलमा भिड छ, विद्यालयमा भिड, रेस्टुरेन्टमा भिड, खेल मैदानमा भिड, र अहिले यतिखेर चर्चमा पनि भिड छ। यहाँ धेरै मानिसहरू भेला भएका छौँ। तर यो भिड ती सबै भिडहरूभन्दा कसरी फरक छ? हामीलाई थाहा छ कि अक्सर भिडहरू गतिविधिद्वारा आकर्षित हुन्छ। भिडहरूको केन्द्रमा केही एक्टिभिटिज, केही गतिविधि, केही कुराहरू हामी पाउँछौँ। स्कुलमा पढाइ हुन्छ, खेल मैदानमा फुटबल हुन्छ, रेस्टुरेन्टमा सङ्गीत वा खाना पाइन्छ, अनि चर्चमा नि। चर्चमा के हुन्छ? कुन कुराले हामीलाई एक ठाउँमा भेला गरेको छ? यो भिडको केन्द्रमा के छ? पक्कै पनि हामीलाई गतिविधिले यहाँ भेला गरेको छैन, जम्मा गरेको छैन। हामी यहाँ एक्टिभिटिजको निम्ति छैनौँ। हामी यहाँ सम्बन्धको कारण भेला भएका छौँ, विशेष परमेश्वरसँग हाम्रो सम्बन्ध, जसले हामीलाई उहाँको आफ्नै पुत्र ख्रीष्टद्वारा आफैसित मिलापमा ल्याउनु भएको छ, र अरू विश्वासीहरूसँग हाम्रो सम्बन्ध, जससँग हामी करारी सम्बन्धमा बाँधिएका छौँ। सो यो भिड भिन्न छ, यो भिड फरक छ। यो सुसमाचारीय भिड हो, यो सुसमाचारीय समुदाय हो। तर यो समुदायको केन्द्रमा के छ? यदि गतिविधिहरू होइन भने, आउनुहोस् यस प्रश्नसँगै हामी आजको वचन खण्डलाई पठाउँ। कलसी तीन अध्याय, तपाईँसँग बाइबल छ भने कृपया तपाईँले आफ्नो बाइबलमा कलसी तीन अध्यायलाई पठाउनुहोस्। यो नयाँ करारमा पर्दछ, नयाँ करारमा ठुलो बाइबलको पृष्ठ सङ्ख्या 1600 तपाईँले यसले 1610 पाउन सक्नुहुन्छ। आज कलसी तीन अध्यायको हामी 15, 16, 17 तीनवटा पदहरू हेर्नेछौँ, जम्मा तीनवटा पदहरू म पढ्न गइरहेको छु। जसरी म पढ्छु, कृपया तपाईँले आफ्नो बाइबल खोलेर, आफ्नो बाइबल काखमा राखेर मलाई सुन्नुहोला, अनि आफ्नो आँखाहरू बाइबलमा लगाउनुहोला। कलसी तीन अध्यायको 15, 16, 17 पद, ख्रिस्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्। साँच्चै तिमीहरू त्यसको निम्ति एउटै शरीरमा बोलाइएका थियौ, तिमीहरू धन्यवादी हौ। ख्रिस्टको वचन तिमीहरूमा प्रशस्ततासँग बास गरोस्। पुरा बुद्धिमानी साथ एउटाले अर्कालाई सिकाऊ र अर्थ देऊ, र परमेश्वरप्रति आफ्नो हृदयमा रहेको कृतज्ञता साथ भजन, स्तुति र आत्मिक गान गाऊ। कुरा वा काममा जे गर्छौँ, सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढाउँदै प्रभु येशूको नाउँमा गर। प्रिय, हाम्रो समुदायलाई कुन कुराले चिनाउनु पर्छ? वाट सुड मार्क आवर कम्युनिटी, अथवा हामी कसरी एउटा यस्तो आकर्षक समुदाय बन्न सक्छौँ ताकि संसारले हामीलाई हेरेर तिनीहरू पनि हाम्रो समुदायमा जोड्ने इच्छा गरौँ? यसको एउटै मात्र तरिका भनेको ख्रिस्टलाई हाम्रो समुदायको केन्द्रमा राखेर हामी एक आकर्षक समुदाय बन्न सक्छौँ, एक कम्पेलिङ कम्युनिटी बन्न सक्छौँ। हाम्रो जात होइन, हाम्रो उमेर होइन, हाम्रो व्यक्तिगत रुचि होइन, हाम्रो सामाजिक स्तर पनि होइन, तर ख्रिस्टलाई केन्द्रमा राखेर हामी एक भिन्न समुदाय हुन सक्छौँ, एक आकर्षक समुदाय हुन सक्छौँ। जब यसको अर्थ ख्रिस्टको शान्तिले हामीमा राज्य गर्छ, तब मात्र यो आकर्षक समुदाय सम्भव हुनेछ। जब ख्रिस्टको वचनले हाम्रो आराधनालाई, हाम्रो गायनलाई रूपान्तरण गर्छ, तब मात्र यो आकर्षक समुदाय सम्भव हुनेछ। जब ख्रिस्टको नाउँ हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण हुन्छ, तब मात्र यो आकर्षक समुदाय सम्भव हुनेछ। तपाईँले वचनको बुदाहरू लेखिराख्नु भएको छ, तिनवटा कुराहरू लेख्नु होला। ख्रिस्टको शान्ति, ख्रिस्टको वचन, र ख्रिस्टको नाउँ आकर्षक समुदायका विशेषताहरू, ख्रिस्टको शान्ति, ख्रिस्टको वचन, ख्रिस्टको नाउँ, यो तिनवटा बुदाहरूलाई हामी एकपछि अर्को गर्दै हेर्दै जानेछौँ। सबभन्दा पहिले ख्रिस्टको शान्ति, कलोसी 3:15, कलोसियन्स च्याप्टर 3:15, ख्रिस्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्। साँच्चै तिमीहरू त्यसको निम्ति एउटै शरीरमा बोलाइएका थियो, तिमीहरू धन्यवाद हो। सो ख्रिस्टको शान्तिको सन्दर्भमा हामी यहाँ तिनवटा कुराहरू विचार गर्नेछौँ, तिनवटा कुराहरू। पहिलो शासन अथवा राज्य, दोस्रो कारण, र तेस्रो प्रतिउत्तर, रेन, रिजन एन्ड रेस्पोन्स। कारण, सरी, राज्य, कारण र प्रतिउत्तर ख्रिस्टको शान्तिको सन्दर्भमा। पहिलो ख्रिस्टको शान्तिको राज्यलाई हेर्नु, शासनलाई हेर्नु, के भन्दछ यसले? ख्रिस्टको शान्तिले तिमीहरूको हृदयमा राज्य गरोस्। ख्रिस्टको शान्तिले कलोसियमा भएको विश्वासको हृदयमा, राजा केसीबिसीमा भएको विश्वासको हृदयमा राज्य गर्नुपर्छ, यसले शासन गर्नुपर्छ। तर सबभन्दा पहिले त शान्ति भनेको के हो? शान्तिलाई अक्सर द्वन्द्व, हिंसाको अनुपस्थितिको रूपमा बुझिन्छ। मानिसहरू सोच्छन् कि शान्ति भनेको शान्त हुनु हो, वा व्यक्तिगत वा सामाजिक स्तरमा सबै कुरा राम्रो हुनु हो। कति क्रिस्चियनलाई मैले अक्सर यसरी भनेको सुन्ने गर्छु कि ओहो, विश्वासमा आइसकेपछि त सबै कुरामा शान्ति छ, हाम्रो व्यापार फस्ट आएको छ, हाम्रो परिवारमा कुनै समस्या छैन, कोही पनि बिरामी हुँदैन, बच्चाहरूले आफ्नो पढाइमा पनि राम्रो गरिरहेको छ, र मैले पनि ख्रिस्टलाई विश्वास गरेपछि धेरै शान्ति अनुभव गरेको छु। प्रियहरू, बाइबल अनुसार शान्ति योभन्दा बढी छ। बाइबलले शान्ति शब्दलाई युद्धको सन्दर्भमा प्रयोग गर्छ, युद्धको सन्दर्भमा। हामीलाई थाहा छ कि विगतमा माओवादी र सरकारबीच युद्ध हुने गर्थ्यो। मैले विगतमा युद्ध हुने गर्थ्यो भने, किनकि अहिले युद्ध हुँदैन। अहिले किन युद्ध हुँदैन? किनभने युद्ध सकिसकेको छ, युद्ध अन्त भएको छ। तर कसरी? दुई बीच, पक्षबीच शान्ति सम्झौता अथवा शान्तिवार्ता भयो। सो शान्तिको अर्थ मिलाप हो, मिलाप हो। फेरि हामी र परमेश्वर बीच युद्ध थियो, हाम्रो पाप र विद्रोहको कारण हामी परमेश्वरसँग युद्धमा थियौँ। यसको अर्थ हामी शान्तिमा थिएनौँ, हामी परमेश्वरसँग मिलापमा थिएनौँ। हाम्रो जीवनमा अभाव, रोग, समस्या, गरिबी भएको कारण हामी अशान्तिमा थिएनौँ। हाम्रो मुख्य समस्या शारीरिक, सामाजिक वा आर्थिक थिएन, हाम्रो मुख्य समस्या आत्मिक थियो, सृष्टिकर्तासँगको हाम्रो सम्बन्ध टुटेको थियो। तर येशू ख्रीष्टको कारण यो युद्ध अन्त भएको छ, परमेश्वर र मानिसबीचको युद्ध अन्त भएको छ, परमेश्वर र मानिसबीच मिलाप भएको छ, शान्ति भएको छ। यसया 53:4-6 यसुले, यसुको त्यो शान्ति ल्याउने कार्यलाई यसरी वर्णन गरेको छ, निश्चय नै उहाँले अथवा उसले हाम्रा दुर्बलताहरू बोक्यो र हाम्रा दुःख बोक्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दुःखमा परेको सम्झ्यौँ। तर ऊ त हाम्रा अपराधहरूको निम्ति छिडियो, हाम्रो अधर्मको निम्ति उपेलियो, हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो र उसको कोर्राको चोटले हामी निको भयौँ। हामी सबै भेडाझै बरालिएका छौँ, हामी हरेक आफ्नै बाटोतिर लागेका छौँ, र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनु भएको छ। येशु ख्रीष्टले किन क्रुसमा दुःख उठाउनु भयो? येशु ख्रीष्ट किन पिटिनु भयो? किन मारिनु भयो? किन क्रुसमा चकनाचुर हुनुभयो? ताकि हामी पापी मानिसहरू पवित्र परमेश्वरसँग मिलापमा आउन सकौँ भनेर। त्यसकारण रोमी 5:1 यसरी भन्दछ कि यसैकारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप अर्थात् शान्ति भएको छ। तर यहाँ कुरा फरक के छ भने, माओवादी र सरकारबीच भएको शान्ति सम्झौता र परमेश्वर र पापी मानिसबीच भएको शान्ति सम्झौता भिन्नता छ, त्यहाँ भिन्नता छ। माओवादी र सरकार दुवै पक्षले आफ्नो तर्फबाट शान्तिका हातहरू अगाडि बढाए, तर परमेश्वर र पापी मानिसबीचको सन्दर्भमा परमेश्वरले नै हामीलाई, पापी मानिसलाई आफूसँग शान्तिमा ल्याउन अथवा मिलाप गराउन पहल गर्नुभयो, अथवा हामी जस्तो पापी मानिसलाई पवित्र धर्मी परमेश्वरसँग मिलाप ल्याउने काम परमेश्वरले नै गर्नुभयो। यस्तो होइन कि हामीले अथवा परमेश्वर आफ्नो तर्फबाट हात अगाडि बढाउनु भयो र हामीले उहाँसँग हाम्रो हात मिलायौँ। यो संसारमा सन्धिहरूले यसरी नै काम गर्छ, तर परमेश्वरले नै हाम्रो हात समातेर आफू कहाँ ल्याउनुभयो। हामी हाम्रा पापहरू र अपराधहरूमा मरेका थियौँ, हामीले परमेश्वरलाई घृणा गर्थ्यौँ। यदि परमेश्वरले आफ्नो अनुग्रह नदेखाउनु भएको भए हामी उहाँलाई घृणा गरि नै रहन्थ्यौँ, हामी उहाँलाई घृणा गर्दै नरकसम्म पुग्थ्यौँ र नरकमा पनि हामी उहाँको विरुद्धमा दारा किटिरहेको हुन्थ्यौँ। तर परमेश्वरले आफ्नो अनुग्रहमा अनुग्रहद्वारा आफ्नो एकमात्र पुत्र येशू ख्रीष्टलाई आफूसँग मिलापमा ल्याउन, हामी जस्तो पापीहरू आफूसँग मिलापमा ल्याउन उहाँले क्रुसमा अर्पण गर्नुभयो। त्यसकारण पावलले यसलाई ख्रिसको शान्ति भन्छन्। ख्रिसको शान्तिले तिमीहरूको हृदयमा राज्य गरोस्, त्यो शान्ति जुन शान्तिले हामीलाई परमेश्वरसँग मिलाप ल्यायो। यो ख्रिसको शान्ति हो, किनभने ख्रिसले ल्याउनु भएको शान्ति हो। यो शान्ति अरू कसैले पनि ल्याउन सक्दैन, कसैले पनि हामीलाई परमेश्वरसँग मिलापमा ल्याउन सक्दैन। केवल ख्रिसले मात्र हामीलाई परमेश्वरसँग मिलापमा ल्याउन सक्नुहुन्छ। युहन्ना 14:6 यीशुले भन्नुभयो, जुन नेथनको एकदम मनपर्ने बाइबल पद हो, बाटो सत्य र जीवन मने हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। येशु ख्रिस्टद्वारा बाहेक कोही पनि पितासँग शान्तिमा आउन सक्दैन। येशु ख्रिस्ट बिना परमेश्वरसँग सम्बन्धमा आउनु, मिलापमा आउनु असम्भव छ। फेरि येशु बाहेक स्वर्गमुनि पृथ्वीमा अर्को कुनै नाउँ छैन। परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरूका बिचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ, मानिस येशु ख्रिस्ट। यदि यस बिहानी तपाईँ येशु ख्रिस्टको चेला होइन भने तपाईँलाई थाहा होस् कि तपाईँ परमेश्वरसँग शान्तिमा हुनुहुन्न। तपाईँले तपाईँको सबैभन्दा ठुलो खाँचो भनेको तपाईँलाई सृष्टि गर्नुहुने परमेश्वरसँग, सृष्टिकर्तासँग मिलाप हुनु हो। पापले तपाईँलाई बनाउनुहुने परमेश्वरदेखि अलग गरेको छ, जुन पापले तपाईँलाई तपाईँको सृष्टिकर्तादेखि सदालाई अलग गर्नेछ, यदि तपाईँले परमेश्वरसँग अहिले नै समय छँदै मिलाप गर्नु भएन भने। पापले तपाईँलाई यस्तो परमेश्वरबाट मिलाप गरेको छ जुन परमेश्वरले तपाईँलाई सृष्टि गर्नुभयो र जसको महिमाको निम्ति तपाईँ जिउनुपर्ने हो, तर पापले तपाईँलाई आफ्नो निम्ति जिउने बनाएको छ। सो साँचो परमेश्वरबाट अलग गरिएको मानिस आज प्रकृतिमा सम्बन्ध र आफूभित्रका कुरामा शान्ति खोजिरहेको छ। तर प्रियहरू, साँचो शान्ति केवल ख्रिस्टमा मात्र सम्भव छ, ख्रिस्टले मात्र दिन सक्नुहुन्छ। साँचो शान्ति त्यतिखेर मात्र सम्भव हुन्छ जतिखेर तपाईँ साँचो परमेश्वरसँग मिलापमा आउनुहुन्छ। पापीलाई परमेश्वरसँग मिलापमा ल्याउन ख्रिस्ट संसारमा आउनुभयो, उहाँ जिउनुभयो, उहाँ मर्नुभयो, गाडिनु भयो, त्यसको दिनमा फेरि जीवित भयो, उठ्नुभयो। यदि तपाईँले आफ्नो पाप स्वीकार गरेर येशू ख्रीष्ट विश्वास गर्नुभयो भने येशू ख्रीष्टद्वारा तपाईँ परमेश्वरसँग मिलापमा आउनुहुँदैछ, परमेश्वरसँग शान्तिमा आउनुहुँदैछ, परमेश्वर तपाईँ बिचको त्यो द्वन्द अन्त हुनेछ। र म तपाईँलाई आग्रह गर्छु, तपाईँ ख्रिस्टमा हुनुहुन्न भने, तपाईँ चर्च नियमितमा आइराख्नु भएको छ तर तपाईँले अहिलेसम्म येशूमा विश्वास गर्नुभएको छैन भने विश्वास गर्नुहोस्, आफ्नो पापहरूबाट फर्किनुहोस् र येशू ख्रीष्टमा भरोसा गर्नुहोस्, किनकि ख्रिस्टले मात्र तपाईँलाई परमेश्वरसँग मिलापमा ल्याउन सक्नुहुन्छ। अनि प्रियहरू, हामी नयाँ गरी जन्म लिनभन्दा पहिले हामी पापसँग शान्तिमा थियौँ, हामी ख्रिस्टसँग युद्धमा थियौँ, तर अहिले हामी ख्रिस्टसँग शान्तिमा ल्याइएका छौँ, ख्रिस्टसँग हामी शान्तिमा छौँ, जसले अब स्वाभाविक रूपमा हामीलाई हाम्रो पापलाई घृणा गर्न र शारीरिक कामहरू विरुद्ध युद्ध गर्नतिर तर्फ डोर्याउँछ। हामीले आफ्नो जीवनबाट झुट कुरालाई हटाउनुपर्छ, हामीले अरू मानिसहरूलाई तिमीहरूको जातको आधारमा व्यवहार गर्न मिल्दैन, परमेश्वरको अनादर गर्ने, ख्रिस्टको अपमान गर्ने, त्यो पापलाई हामीले निर्मूल पार्नै पर्छ, किनकि हाम्रो ख्रिस्टसँग ख्रिस्टद्वारा परमेश्वरसँग शान्तिमा हामी भइसकेको छ, मिलाप भइसकेको छ, हामी शान्तिमा ल्याइसकेको छौँ। ख्रिस्टको शान्तिले हामीमा राज्य गर्नुपर्छ। यदि तपाईँको जीवनले अझै पनि तपाईँ पापसँग शान्तिमा हुनुहुन्छ भनेर देखाउँछ भने तपाईँ ख्रिस्टसँग शान्ति भएको दाबी गर्न सक्नुहुन्न। यदि तपाईँ अझै पनि पापसँग तपाईँ शान्तिमा बस्नुहुन्छ भने ख्रिस्टसँग तपाईँ शान्तिमा आउनुभएको कुरा झुटो दाबी ठहरिन सक्छ। किनकि जो ख्रिस्टसँग शान्तिमा आएको छ ऊ पापसँग अशान्तिमा जिउँछ। किनकि एक समय हामी पापमा शान्तिमा थियौँ, ख्रिस्टसँग हाम्रो सम्बन्ध थिएन, युद्धमा थियौँ। अब ठ्याक्कै त्यो उल्टिएको छ। अब हामी ख्रिस्टसँग शान्तिमा हुन्छौँ, पापसँग अशान्तिमा बस्छौँ। त्यसकारण पावल भन्छन् ख्रिस्टको शान्तिले तिमीहरूको हृदयमा राज्य गरोस्, शासन गरोस्। अर्को शब्दमा भन्यो भने ख्रिस्टको शान्तिले तपाईँको जीवनलाई नियन्त्रण गरोस्। त्यसरी प्रिय मित्रहरू, तपाईँको हृदयमा केले शासन गर्छ, केले राज्य गर्छ, तपाईँको जीवनलाई कुन कुराले नियन्त्रण गरेको छ? तपाईँका साथीहरू वा तपाईँको पति वा पत्नी वा चर्चका अन्य सदस्यहरूसितको तपाईँको सम्बन्धलाई कुन कुराले नियन्त्रण गरेको छ? के ख्रिस्टको शान्तिले नियन्त्रण गरेको छ? ख्रिस्टको शान्तिले तपाईँको हृदयमा राज्य गरिरहेको छ कि अन्य कुनै कुराले? प्रियहरू, ख्रिस्टको शान्तिले हाम्रो हृदयमा राज्य गर्नुपर्छ। तर किन? यसको कारण हेरौँ न। शान्ति सम्बन्धी दोस्रो उपबुधा कारण पद 15 हेर्नुहोस् त, साँच्चै तिमीहरू त्यसको निम्ति एउटै शरीरमा बोलाइएका थियौ। सो मित्रहरू, जब परमेश्वरले पापी मानिसलाई आफैसँग मिलापमा ल्याउनुहुन्छ, उहाँले तिनीहरूलाई एक्लै अनाथको रूपमा छोड्नुहुन्न, तर परमेश्वरले तिनीहरूलाई आफ्नो परिवारका अन्य सदस्यहरू, अन्य मिलाप गरिएका पापीहरू अर्थात् एक स्थानीय चर्चसँग जोड्नुहुन्छ। त्यसैले जब हामी ख्रिस्टद्वारा परमेश्वरसँग मिलापमा आउँछौँ र ख्रिस्टको शान्तिले हाम्रो हृदयलाई, हाम्रो जीवनलाई नियन्त्रण गर्दछ, फलस्वरूप, परिणामस्वरूप चर्चका अन्य सदस्यहरूसँग हाम्रो शान्तिपूर्ण सम्बन्ध हुन्छ। त्यसैले पावल भन्छन् तिमीहरू त्यसैको निम्ति एउटै शरीरमा बोलाइएका थियौ। सो ख्रिस्टको शान्तिले स्थानीय चर्चको सन्दर्भमा हाम्रो जीवनमा राज्य गर्नुपर्छ। यसको अर्थ तपाईँ र म ख्रिस्ट चाहन्छु तर अन्य ख्रिस्टियनहरू चाहदिनँ भनेर भन्न सक्दैन। यो त प्याकेज डिल हो। यो तपाईँसँग ख्रिस्ट हुनु भनेको तपाईँसँग अरू ख्रिस्टियनहरू पनि हुनु हो। तपाईँले दुइटै स्वीकार्नुपर्ने हुन्छ। सो परमेश्वरले तपाईँलाई किन अरू विश्वासीहरूको समुदायमा, एउटा स्थानीय चर्चमा राख्नुहुन्छ? ताकि तपाईँ आफ्नो मुक्तिमा वृद्धि हुन सक्नुभएको होस् भनेर, ताकि तपाईँले अरू विश्वासीहरूलाई पनि आफ्नो मुक्तिमा वृद्धि हुन सहायता गर्नु सक्नुभएको होस् भनेर। यसको अर्थ प्रिय विश्वासीजनहरू, तपाईँसँग जिम्मेवारी छ। एक विश्वासीको रूपमा, एक चर्चको सदस्यको रूपमा तपाईँसँग जिम्मेवारी छ। परमेश्वरले चर्चलाई शरीरले जस्तै काम गर्ने गरी रचना गर्नुभएको छ। जब हाम्रो शरीरको हरेक अङ्गले काम गर्छ तब शरीर स्वस्थ हुन्छ। मेरो नाकले काम गर्नुपर्छ, मेरो मुखले काम गर्नुपर्छ, मेरो कानले, हातले, सबैले काम गर्नुपर्छ, सबै अङ्गहरूले काम गर्नुपर्छ। त्यसरी नै तपाईँ र म एउटै शरीरका अङ्गहरू हुन्, एउटै शरीरमा हामी बोलाइएका छौँ र हामी सबैले काम गर्नुपर्छ। हामी सबैसँग जिम्मेवारीहरू छन्। हामी सबैले एकसाथ करारमा बाँधे चाहिँ चर्चमा शान्ति र एकता कायम राख्न प्रयत्न, प्रार्थना र प्रयत्न दुवै गर्नुपर्छ। हामीले पवित्र आत्माको शक्तिमा एकअर्कालाई सेवा गर्ने, तिनीहरूको आवश्यकताहरू पुरा गर्ने, प्रेम गर्ने, बिरामी पर्दा उनीहरूलाई भेट्न जाने, अस्पतालमा जाने, अतिथि सत्कार गर्ने, अनि सदस्यहरूलाई चेलापनहरू गाउने, आर्थिक सहयोग गर्ने, जवाफदेह सम्बन्धमा रहन जिउन सिकाउनुपर्छ। यो तपाईँ मेरो जिम्मेवारी हो। हामी एउटै शरीरमा बोलाएको छौँ। यदि ख्रिस्टको शान्तिले हाम्रो जीवनमा राज्य गर्ने भने यो समुदाय भिन्न हुन्छ, यो समुदाय फरक हुन्छ। अब हाम्रो पुरानो स्वभावले होइन, तर अब हाम्रो माझमा ख्रिस्टको शान्तिले राज गर्नुपर्छ। हामी एउटै शरीरमा बोलाइएका छौँ। यदि हामीले यो शरीरलाई अथवा ख्रिस्टको चर्चलाई व्यवस्था गऱ्यौँ भने हामी स्वस्थ हुन सक्दैनौँ। तपाईँ स्वस्थ हुन सक्नुहुन्न। तपाईँ कमजोर ख्रिस्टियन हुनुहुनेछ, कमजोर ख्रिस्टियन हुनुहुनेछ। त्यसकारण प्रियहरू, ख्रिस्टको शान्तिले हाम्रो हृदयमा राज्य गर्नुपर्छ, किनकि हामी एउटै शरीरमा बोलाइएका छौँ। सो यदि ख्रिस्टले हामीलाई परमेश्वर अरू मानिसहरू, अरू विश्वासीहरूसित मिलाप गराउनु भएको छ भने अब हाम्रो प्रतिउत्तर कस्तो हुनुपर्छ? ख्रिस्टको शान्ति अन्तर्गत हामीले हेर्ने यो तेस्रो कुरा हो, प्रतिउत्तर। पन्ध्रको गमा हेर्नुहोस् न, पद पन्ध्रको गमा, तिमीहरू धन्यवादी हो. बाइबलले तिमीहरू धन्यवादी हो भन्छ. तर के को लागि धन्यवादी हुने? परमेश्वरले हाम्रा लागि जे गर्नुभएको छ र परमेश्वर हाम्रो लागि जो हुनुहुन्छ त्यसको लागि हामी धन्यवाद हुनैपर्छ. प्रिय क्रिस्चियन जीवन कृतज्ञताले धन्यवादी कृतज्ञताले भरिएको जीवन हो. यो भनेको धन्यवादी जीवन हो. हामीले कुनै पनि कुरालाई त्यसै लिन मिल्दैन. वी कान्ट टेक एनिथिङ फर ग्रान्टेड. परमेश्वरले यदि परमेश्वरले हामीलाई अन्धकारको राज्यबाट ज्योतिको राज्यमा बोलाउनु भएको छ भने, यदि परमेश्वरले हामीलाई आफैसँग मिलापमा ल्याउनु भएको छ भने, विभाजनको पर्खालहरू भत्काइदिनु भएको छ, हाम्रा सबै पापहरू क्षमा गर्नुभएको छ र हामीलाई एउटै शरीरमा ख्रिस्टमा शान्तिमा बोलाउनु भएको छ भने, हाम्रो हृदय परमेश्वरप्रति धन्यवाद र कृतज्ञताले भरिएको हुनुपर्छ. त्यति मात्र होइन, क्रिस्चियनहरूले परमेश्वरलाई मुक्तिको लागि मात्र धन्यवाद दिँदैन तर परमेश्वर दिनुभएको हरेक आशिषको लागि धन्यवाद दिन्छन्. ए क्रिस्चियन, उसले खाने, उसले लगाउने, उसको प्रत्येक भोजनको निम्ति, उसले उपभोग गर्ने प्रत्येक सेवाको निम्ति, उसले प्राप्त गर्ने प्रत्येक आशिष र उत्साहको निम्ति, अवसरको निम्ति परमेश्वरलाई धन्यवाद दिन्छ. सो प्रियहरू, तपाईँ के तपाईँ धन्यवादी हुनुहुन्छ? के तपाईँको जीवन धन्यवादद्वारा चिनिन्छ अथवा कृतज्ञताद्वारा चिनिन्छ? के तपाईँ आफ्नो जीवनको लागि कृतज्ञ हुनुहुन्छ, धन्यवादी हुनुहुन्छ? के तपाईँ चर्चको निम्ति परमेश्वरप्रति कृतज्ञ हुनुहुन्छ? के तपाईँ सम्बन्धहरूको लागि परमेश्वरप्रति आभारी हुनुहुन्छ? परमेश्वरको वचनको विश्वासीको प्रचारको लागि के तपाईँ धन्यवादी हुनुहुन्छ? के तपाईँ कृतज्ञ हुनुहुन्छ? मानिसहरूले तपाईँलाई प्रेम गर्दा, वास्ता देखाउँदा, तपाईँको सेवा गर्दा, तपाईँलाई माया गर्दा के तपाईँ परमेश्वरप्रति धन्यवादी हुनुहुन्छ? यी सबै कुराहरू तपाईँ त्यत्तिकै हल्का रूपमा लिनुहुन्छ? परमेश्वरले तपाईँलाई आफूसँग मिलापमा ल्याउनु भएको नि, तपाईँले अन्तिमचोटि धन्यवाद दिनुभएको, मलाई धन्यवाद दिनुभएको कहिले थियो? फेरि जब ख्रिस्टको शान्तिले हामीमा राज्य गर्छ, हाम्रो हृदयमा राज्य गर्छ, प्रत्येक विश्वासीको जीवनमा राज्य गर्छ, तब मात्र एक आकर्षक भिन्न समुदाय सम्भव हुनेछ. र दोस्रो, जब ख्रिस्टको वचनले हाम्रो आराधनालाई, हाम्रो गायनलाई रूपान्तरण गर्छ, तब मात्र यो आकर्षक भिन्न समुदाय सम्भव हुनेछ. ख्रिस्टको वचन, आजको वचनको दोस्रो उदाहरण. फेरि ख्रिस्टको वचनको सन्दर्भ पनि पावलले यहाँ तिनवटा कुराहरू भनिरहेका छन्। सबभन्दा पहिले, ख्रिस्टको वचन तिमीहरूमा प्रशस्तसँग बास गर्नुपर्छ. दोस्रो, हामीले बुद्धिमानै साथ एउटाले अर्कालाई ख्रिस्टको वचन सिकाउनुपर्छ. र तेस्रो, हामीले एकअर्काको निम्ति ख्रिस्टको वचन नै गाउनुपर्छ. तिनवटा कुरा, ख्रिस्टको वचन हामीमा बास गर्नु पऱ्यो, यो हामीले अरूलाई सिकाउनु पऱ्यो र यही हामीले गाउनु पऱ्यो. सो पहिलो, ख्रिस्टको वचन तिमीहरूमा प्रशस्ततासँग बास गर्नुपर्छ. कृपया पद सोह्रको खण्ड कलाई हेर्नुहोस् न. पद सोह्रको खण्ड क, ख्रिस्टको वचन तिमीहरूमा प्रशस्ततासँग बास गरोस्। एफिसी 5:18 पावलले पनि यस्तै कुरा भनेका थिए. दाखपत्र नमाथियो कारण त्यो विलासिता, तर पवित्र आत्माले भरिपूर्ण हो. एउटाले अर्कासँग भजन गीत र आत्मिक गानमा बोल्दै र आफ्नो हृदय, सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्दै, सबै कुराका निम्ति हाम्रो प्रभु यीशुको नाउँमा परमेश्वर पितालाई धन्यवाद चढाऊ. सो पावलको यहाँ अनुसार आत्माले भरिने एउटा तरिका भनेको ख्रिस्टको वचन हामीहरूसँग प्रशस्ततासँग बास गर्नु हो. तपाईँ आत्माले भरिन चाहनुहुन्छ, ख्रिस्टको वचन तपाईँको जीवनमा प्रशस्ततासँग बास गर्नुपर्छ. धेरै मानिसहरूले अक्सर ख्रिस्टको वचनलाई ख्रिस्टको आत्माबाट अलग गर्ने काम गर्छ. आत्मा छुट्टै, वचन छुट्टै भन्छन्। मेरो एकजना साथीले मलाई फोन गरेर यसो भन्नुभयो, इसाई ब्रदर ल राम्रो गरिरहनु भएको छ, सेवकाई राम्रो गरिरहनु भएको छ, तपाईँले वचन लिएर चर्चलाई अगाडि बढाउनु भएको छ, भएछ, खुसी लागिरहेछ, तर हामीले चाहिँ आत्मालाई लिएर अगाडि बढिरहेको छौँ भन्नुभयो उहाँले. मैले तुरन्तै उहाँलाई जवाब फर्काएँ, ब्रदर वचनलाई आत्माबाट अलग गर्न मिल्छ जस्तो मलाई लाग्दैन, तिनीहरू दुई फरक कुराहरू होइन. आत्माद्वारा सञ्चालित चर्च वचनद्वारा सञ्चालित चर्च हुन्छ. वचनद्वारा सञ्चालित चर्च आत्मामा निर्भर हुन्छ, वचन र आत्मा सँगै जान्छ. यदि तपाईँ वचनले परिपूर्ण हुनुहुन्छ भने तपाईँ आत्माद्वारा नियन्त्रित हुनुहुनेछ. यदि तपाईँ आत्माले परिपूर्ण हुनुहुन्छ भने तपाईँ वचनद्वारा नियन्त्रित हुनुहुनेछ. परमेश्वरको वचन नै आत्माको तरवार हो. जसको जीवन आत्माद्वारा नियन्त्रित वा उत्प्रेरित हुन्छ, तिनीहरूको जीवन र दृष्टिकोणहरू परमेश्वरको प्रकट भएको वचनद्वारा आकार दिएको हुन्छ. त्यसरी प्रियहरू, हामी परमेश्वरको वचनअनुसार जिउनुपर्छ. परमेश्वरको वचन, ख्रिस्टको वचन हाम्रो सम्पूर्ण जीवनभरि व्याप्त हुनुपर्छ. ख्रिस्टको वचनले हामीलाई भर्नुपर्छ, ख्रिस्टको वचनले हामीलाई ढाक्नुपर्छ, ख्रिस्टको वचनले हामीलाई भिजाउनुपर्छ। ख्रिस्टको वचन हामीमा तर कसरी बास गर्छ? कसरी ख्रिस्टको वचन हामीमा बास गर्छ? ख्रिस्टको वचन हामीमा बास गर्ने दुईवटा तरिकाहरू छन्, वचन अध्ययन गरेर र प्रचार गरिएको वचन सुनेर। दुईवटा तरिका, वचन व्यक्तिगत रूपमा वचन पढेर अध्ययन गरेर ख्रिस्टको वचन हाम्रो जीवनमा बास गर्छ, र प्रचार गरिएको वचनलाई ध्यान दिएर सुनेर। सुप्रियहरू, ख्रिस्टको वचनले आफ्नो जीवन भर्नुहोस्। हरेक दिन बाइबल पढ्नुहोस्, बाइबललाई हेर्ने मात्र नगर्नुहोस्, फोटो खिच्ने मात्र नगर्नुहोस्, यसलाई सजाएर सजाउने मात्र नगर्नुहोस्, तर बाइबललाई खोलेर पढ्ने गर्नुहोस्। बिहान सबैले उठ्नुहोस् र वचनमा समय बिताउनुहोस्, यसलाई याद गर्नुहोस्, वचनमाथि मनन गर्नुहोस्। ख्रिस्टको वचनले भरिने यही हो तरिका, बाइबल खोलेर पढ्नु पर्ने छ। दोस्रो, तपाईँले हरेक हप्ता प्रचार गरिने परमेश्वरको वचन सुन्नुपर्छ। यदि चर्च तपाईँ आउन छुट्नुभयो भने पनि तपाईँले रेकर्ड गरेको वचन युट्युबमा गएर सुन्नुपर्ने हुन्छ। प्रचार गरेको वचन सुन्न तयार भएर तपाईँ चर्चमा आउनुपर्ने हुन्छ। वचन ग्रहण गर्न तयार भएर तपाईँ चर्चमा आउनुपर्ने हुन्छ। वचन पालन गर्न तयार भएर तपाईँ चर्चमा आउनुपर्ने हुन्छ। प्रियहरू, वचनविहीन क्रिस्चियन जीवन बेकारको जीवन हो। वचन अध्ययन नगरिकन आत्मिकी हुन खोज्नु भनेको पाखण्डीपना हो। हाम्रो जीवन संसार जस्तो देखिनु, हाम्रो विवाहले संसारलाई प्रतिबिम्बित गर्नुको मुख्य कारण भनेको हाम्रो जीवनमा परमेश्वर वचन कुनै स्थान नहुनु हो। किन ठ्याक्कै कोही विश्वासी संसार जस्तो देखिन्छन्? किन हामी संसार जस्तो सोच्छौँ? किन हामी संसार जस्तै बोल्छौँ? किनकि हाम्रो जीवनमा ख्रिस्टको वचनले बास गरेको छैन। ख्रिस्टको शान्तिले हाम्रो जीवनलाई नियन्त्रण गरेको छैन। ख्रिस्टको वचन हाम्रो जीवनमा बास गरेको छैन। जब तपाईँको जीवन ख्रिस्टको वचनले भरिन्छ, तब तपाईँ अन्य विश्वासीहरूको सेवा गर्न सक्षम हुनुहुनेछ। तब मात्र तपाईँले अरू विश्वासीहरूलाई आत्मिक भलाइ गर्न सक्नुहुनेछ। तपाईँ आफै वचनले भरिनु पर्यो, अनि अरूलाई तपाईँ सिकाउन सक्नुहुन्छ। सो पहिलो सुरुमा ख्रिस्टको वचन हामीमा प्रशस्ततासँग बास गर्नुपर्छ। अलिकति होइन, थोरै होइन, एउटा पद होइन, दुईवटा पद होइन, प्रशस्त पुस्तक सम्पूर्ण बाइबल हामीले अध्ययन गर्नुपर्ने हुन्छ। हरेक दिन उठेर। र दोस्रो पावल भन्छन् पद 16 खण्ड खमा कि हामीले पुरा बुद्धिमानी साथ एउटाले अर्कालाई सिकाउनुपर्छ र अर्ती दिनुपर्छ। हामी केवल हाम्रो अनुभव वा हामीले सही ठाने कुराको आधारमा अर्ती वा शिक्षा दिन मिल्दैन। हामीले त पुरा बुद्धिमानी साथ भनेको छ, एकअर्कालाई सिकाउनुपर्छ। पुरा बुद्धिमानी साथ, बुद्धि भनेको के हो? बुद्धिले परमेश्वरको वचनलाई जनाउँछ। परमेश्वरको बुद्धिलाई लिएर परमेश्वरको वचन हाम्रो जीवनमा जब प्रशस्त मात्र बास गर्छ, अनि त्यो वचनले आकार लिएको, वचनले भिजेको मान्छे भएर, हामी च्याप च्याप भिजेको मान्छे भएपछि अनि अरूहरूलाई हामी के गर्न सक्छौँ? सिकाउन सक्छौँ। होइन भने हाम्रो परामर्श, हाम्रो शिक्षा युट्युब फेसबुकमा हामीले सुन्ने सेलिब्रिटीहरूबाट अथवा मुभीबाट हामीले सुन्ने शिक्षा सल्लाह अथवा सिरियलबाट सुन्ने दादीमाको शिक्षा सल्लाह परामर्शभन्दा भिन्न हुँदैन। हामी वचनले भिज्नुपर्छ र वचनले भिजेको जस्तो परामर्श हामीले दिनुपर्ने हुन्छ। बुद्धि परमेश्वरको वचन हो, परमेश्वरको वचनबाट आउँदछ। ख्रिस्टको वचनले हामीमा अन्य विश्वासीलाई प्रेम र वास्ता गर्ने हृदय उत्पन्न गर्दछ। त्यसरी जब अरू ख्रिस्टियनहरूलाई परमेश्वरको वचनसित मेल नखाएको जीवन हामी जिइरहेको देख्छौँ, तब हामी तिनीहरूलाई पापमा जिइरहेको देख्छौँ। जब हामी तिनीहरू पापमा जिइरहेको देख्छौँ, हामीले तिनीहरूलाई परमेश्वरको वचनबाट सच्याउनुपर्छ, र यो काम हामीले प्रेम र नम्रताको साथ गर्नुपर्छ। सो ख्रिस्टको वचन हामीमा प्रशस्त साथ बास गर्नु पऱ्यो, र हामीले पुरा बुद्धिमान साथ अर्कोलाई सिकाउनुपर्छ यही वचन। र तेस्रो, पद 16 खण्ड ग, पावल भन्छन् कि हामीले परमेश्वरप्रति आफ्नो हृदयमा रहेको कृतज्ञता साथ ख्रिस्टको वचनले आकार दिएको भजन स्तुति र आत्मिक गान गाउनुपर्छ। भजनले बाइबलमा भएका भजन सङ्ग्रहलाई जनाउँदछ। त्यहाँ जम्मा जम्मै 150 भजनहरू छन्। हामीले हाम्रो चर्चमा भजन सङ्ग्रह पनि गाउनुपर्छ। हामीले अघि नै भजन सङ्ग्रह 100 गायौँ, हेसार पृथ्वीको मानिस हो। कहिलेकाहीँ हामी हाम्रो चर्चमा भजन सङ्ग्रह 23 पनि गाउँछौँ, परब्रह्म मेरो गोठालो हुन्छ। हामीले अरू भजन सङ्ग्रह पनि गाउन सिक्नुपर्छ। हामीले स्तुति गान पनि गाउनुपर्छ। स्तुति गानले प्रारम्भिक चर्चमा गाइने, सुरुका चर्चमा गाइने गीतहरूलाई जनाउँछ। जस्तै कलसी 1:15-20, फिलिपी 2:6-11 यी भजनहरू परमेश्वरको वचनमाथिको रिफ्लेक्सन, त्यो चिन्तन मननपछि उब्जेर लेखिएका वचनहरू। अनि आत्मिक गानहरू पनि हामीले गाउनुपर्छ। आत्मिक गानहरूले हाम्रो गवाईलाई जोडिदिन्छ। परमेश्वरले ख्रिस्टमा हाम्रो लागि गर्नुभएको कुरा आत्मिक गानले शब्दद्वारा व्यक्त गर्छ। आत्मिक गानहरूले हामी आफैले लेखेको भजनहरूलाई जनाउँछ। हाम्रो चर्चमा हामी धेरै जसो आत्मिक गानहरू गाउँछौँ, भजन सङ्ग्रह एकदमै कम गाउँछौँ, अनि आत्मिक गानहरू एकदमै धेरै गाउँछौँ, स्तुति गान एकदमै कम हुन्छ। यति नै भजनका प्रकारहरूलाई एकै ठाउँमा राखेर भन्नु पर्दाखेरि हामीले चर्चमा ख्रिस्टको वचनले सम्पृक्त भिजेको आकार दिएको भजनहरू गाउनुपर्छ। परमेश्वरले ख्रिस्टमा हाम्रो लागि गर्नुभएको सत्यताबारे हाम्रो गवाही व्यक्त गर्ने भजनहरू हामीले गाउनुपर्छ। एक शब्द भन्नुपर्दा हामीले सुसमाचार केन्द्रित भजनहरू गाउनुपर्छ वा हामीले वचनै गाउनुपर्छ। डी ए कार्सन एकजना प्रभुको जनले भने चाहिँ हामीले यो पुस्तक परमेश्वरको वचनद्वारा परमेश्वरको आराधना गर्न सिक्नुपर्छ। वी मस्ट लर्न टु वर्सिप गड बाई दिस बुक। उहाँ भन्नुहुन्छ हामीले वचनै पढ्नुपर्छ, हामीले वचन प्रचार गर्नुपर्छ, हामीले वचन प्रार्थना गर्नुपर्छ र हामीले वचन नै गाउनुपर्छ, जुन अघि भर्खर अघि 10:30 हामीले गरिरहेका छौँ। सो पावरको अनुसार हाम्रा भजनहरू ख्रिस्टको वचनले सम्पृक्त हुनुपर्छ। हामीलाई जे मन लाग्छ हामी त्यही गाउनु मिल्दैन। हामीले सुसमाचारको सत्यता समाविष्ट भएका भजनहरू गाउनुपर्छ चर्चमा। त्यसैले पावल भन्छन् कि परमेश्वरप्रति आफ्नो हृदयमा रहेको कृतज्ञता साथ हामीले गाउनुपर्छ। हामी सबैले गाइरहेको कारण गाउँदैनौँ, हामी हाम्रो हृदयमा समथिङ केही भएको छ, त्यस कारण हामी गाउँछौँ। त्यस कारण पावलले के भन्दछ, परमेश्वरप्रति आफ्नो हृदयमा भएको कृतज्ञताको साथ। हाम्रो हृदयमा केही भएको छ, समथिङ हेज ह्यापन टु आवर हार्ट। के भएको छ हाम्रो हृदयलाई? यो हृदय सुसमाचारद्वारा प्रभावित भएको छ परमेश्वरको अनुग्रहले। हाम्रो परमेश्वर अनुग्रहप्रति हाम्रो हृदय अब कृतज्ञ छ, हाम्रो हृदय एकदमै धन्यवादी छ। हामीले क्षमामाथि क्षमा पाएको छौँ, परमेश्वर हामीलाई प्रेम गर्नुभएको छ, ख्रिस्ट हाम्रो निम्ति मर्नुभयो। त्यसैले हामी परमेश्वरको कृपाप्रति यति कृतज्ञ हुन्छौँ कि हामी नगाई बस्न सक्दै सक्दैनौँ। परमप्रभु भलो हुनुहुन्छ, उहाँको कृपा सधैँ भरिरहन्छ, अनि उहाँको सत्यता पुस्तौँसम्म स्थिर रहन्छ। हामी नगाई बस्नै सक्दैनौँ। हाम्रो हृदयमा रहेको कृतज्ञता साथ हामी गाउँछौँ। हाम्रो हृदय भजन स्तुति र आत्मिक गानमा प्रस्फुटन हुन्छ। सो फेरि हामीले के बुझ्नुपर्छ भने गायन, यो गाउने कुरा, यो वैकल्पिक होइन, यो छनौटको विषय होइन। हामी यसरी भन्न सक्दैनौँ कि म गाउन सक्दिनँ वा मलाई गाउन आउँदैन, मलाई गाउन मन लाग्दैन, अरू मेरो आवाज राम्रो छैन, मलाई सङ्गीतबारे ज्ञान छैन। फेरि गायन आवाजको बारेमा होइन, यो सङ्गीतको बारेमा होइन, यो हृदयको धुनको बारेमा हो, यो परमेश्वरको अनुग्रहप्रतिको प्रत्युत्तरको बारेमा हो। यदि तपाईँ परमेश्वरको अनुग्रहले बचाइनु भएको छ भने तपाईँ कसरी नगाई बस्न सक्नुहुन्छ? र बाइबलको आज्ञा हो, गाओ आज्ञा हो, हामीले गाउनै पर्छ। यसको अर्थ हामी जे पनि गर्छौँ चर्चमा, हाम्रो सामूहिक गायनलाई हाइलाइट गर्ने कुराहरू मात्र हामीले गर्नुपर्ने हुन्छ। Singing in the church is not meant to highlight the talented few. Singing in the church is meant to highlight the voice of the many redeemed. Church ko gayan le kehi pratibhashali byakti harlai highlight garne hoina. Church ko gayan le ta uddhar garieka dherai manishar ko singo awaz lai highlight garnu parcha. Tesko lagi hamle music size volume sano banaunu parcha hola. Drum, guitar, आवाज लिड गर्नेको आवाज पनि सायद हामीले सानो बनाउनुपर्छ होला। हामीले कङ्ग्रिगेसनको आवाज, यो समुदायको आवाजलाई हामीले ठुलो बनाउनुपर्छ, किनकि हामी यहाँ गिटार बजाएको सुन्न आउँदैन, एक प्यानोको पिस सुन्न आउँदैन। हामी यहाँ गिटार प्यानोले हामीलाई गाउन सहायता गर्छ, हामी यहाँ गाउन आउँछौँ, हामी अनुग्रहको गीत गाउन आउँछौँ, हामी एकअर्कालाई उत्साह दिन निर्माण गर्नलाई हामी गाउन आउँछौँ। प्रियहरू, चर्चको गायनको सामूहिक पक्ष छ यो। तपाईँ पद 16 गलाई अङ्ग्रेजी अनुवादलाई हेर्नुहुन्छ भने, अङ्ग्रेजी अनुवादमा हेर्नुहुन्छ भने पावल एकअर्काको निम्ति गाओ भनेर आज्ञा गरिरहेको छ। एक अर्का, वान एनोदर भन्ने भाषा चलाएको छन्। यसको अर्थ हामी परमेश्वरको लागि मात्र गाउनु भनेर चर्चा आउँदैनौँ, हामी व्यक्तिगत उपासनाको निम्ति, व्यक्तिगत उपासनाको लागि हामी चर्चा आउँदैनौँ, हामी परमेश्वरसँग एक्लै समय बिताउनको लागि चर्चा आउँदैनौँ, हामी सामूहिक रूपमा परमेश्वरको आराधना गर्न र एकअर्कालाई निर्माण गर्न चर्चा आउँछौँ। व्यावहारिक रूपमा यसको अर्थ हुन्छ कि हामी अनावश्यक रूपमा हाम्रो आँखाहरू बन्द गरेर बस्दैनौँ, पर्खाल वा धुरीतिर हेर्दै निधार खुम्चेर हामी गाउँदैनौँ। हामी आफ्नो आँखा खोल्छौँ, हामीले गाइरहेको गीतहरू हेर्छौँ, सँगै गाइरहेको अरू विश्वासीलाई पनि हामी यसो फर्केर हेर्छौँ, दायाँ बायाँ हेर्छौँ, अनि हामी सँगै गाउँछौँ। हामी सत्यताद्वारा प्रेरित भएर हात उठाउन सक्छौँ, भावुक पनि बन्न सक्छौँ, भावना पनि हाम्रो इमोसन्स पनि छ, त्यो पनि भावुक पनि बन्न सक्छौँ। हामी धेरै तरिकामा हाम्रो भावनाहरू व्यक्त गर्न सक्छौँ, तर हामी यी सबै कुरा तब मात्र गर्छौँ जब यसले अन्य विश्वासीलाई निर्माण गर्छ। हामी सामूहिक आराधनालाई विचलित गर्ने, डिस्टर्ब गर्ने, डिस्ट्र्याक्ट गर्ने यस्तो कुनै पनि कुरा गर्दैनौँ। हामी परमेश्वरको ध्यान आफूतिर आकर्षित गर्ने कुरा गर्न चाहँदैनौँ, सरी मानिसहरूको ध्यान आफूतिर, अरू मानिसहरूको ध्यान आफूतिर आकर्षित गर्ने कुनै पनि कुरा हामी गर्न चाहँदैनौँ। पहिलो कोरिन्थी 14 अध्यायको 40 पद भने चाहिँ हामी हाम्रो आराधना शिष्टतापूर्वक र सुव्यवस्थित ढङ्गले भएको छ कि छैन भनी पक्का गर्न चाहन्छौँ। हामी सबैले बुझ्ने तरिकामा आराधना गर्न चाहन्छौँ। त्यस कारण तपाईँले यहाँनिर कोही चिच्याइरहेको रुइरहेको देख्नुहुन्न, किनकि यहाँ के भइरहेको छ भन्ने कुरा बाहिरका मानिसहरूले पनि आएर बुझ्नुपर्छ। हामीले गाएको भजनहरू सबैले जान्नुपर्छ, थाहा हुनुपर्छ, यो बाइबलको आज्ञा हो, यो बाइबलको आज्ञा हो, र बाइबलले हामीलाई कसरी आराधना गर्ने पनि भनेर बताएको छ। केवल आराधना गर मात्र भन्दैन, तर आराधना गर्ने तरिका पनि बताएको छ। सो हाम्रो लागि प्रश्न यो होइन कि हामी गाउँछौँ, ओके तपाईँ गाउनुहुन्छ, तर हाम्रो लागि प्रश्न यो हो कि तपाईँ एक अर्काको लागि गाउनुहुन्छ, कि तपाईँ अरूहरूलाई विश्वासमा निर्माण गर्न चर्च आउनुहुन्छ, कतै तपाईँ व्यक्तिगत भक्तिको लागि मन्दिर गए चाहिँ चर्च त आउनुहुन्न। तपाईँ थाहा छ मान्छेहरू मन्दिर जान्छन्, आफआफ्नो थाली अक्षता लिएर मन्दिर जान्छन्, आफआफ्नो समयमा लाइन लाग्छन्, अक्षता चढाउँछन्, धुपबत्ती बाल्छन्, पूजा गर्छन्, फर्किन्छन्, तर चर्चको अरू मान्छेहरूसँग कुनै पनि सम्बन्ध हुँदैन। अरूलाई निर्माण गर्न आउने मान्छेहरू मन्दिर जाँदैनन्, आफ्नो लागि मात्र जान्छन्। कतै तपाईँको चर्च आए त्यस्तो त छैन, बाइबल अनुसार त हामी एकअर्कालाई निर्माण गर्नलाई चर्च आउँछौँ। हामी केवल व्यक्तिगत उपासनाको निम्ति मात्र चर्च आउँदैनौँ, तर सामूहिक उपासनाको निम्ति, सामूहिक आराधनाको निम्ति हामी चर्च आउँछौँ। फेरि हामीले व्यक्तिगत तवरमा मात्र होइन, तर सामूहिक तवरमा पनि परमेश्वरको आराधना गरेको उहाँ चाहनुहुन्छ। अनुग्रहका गीतहरू गाउनमा हामीले हाम्रो आवाजलाई एकअर्कासँग मिलाउनै पर्छ। तर हामी मध्ये कतिजना यस्तो हुन्छ कि अरूहरूले गाउँदा आफू नगाउने, अरूहरूले नगाउँदा आफू गाउने। हामी त अरूलाई गाउँदा गाउनुपर्छ, अरूहरू चुप लाग्दा हामी चुप लागेर बस्नुपर्छ। जब ख्रिस्टको शान्तिले राज हामीमा राज्य गर्छ, तब मात्र आकर्षक यो कम्पेलिङ कम्युनिटी सम्भव हुनेछ। जब ख्रिस्टको वचनले हाम्रो आराधनालाई, हाम्रो गायनलाई रूपान्तरण गर्छ, तब मात्र आकर्षक समुदाय सम्भव हुनेछ। र तेस्रो, जब ख्रिस्टको नाउँ हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण हुन्छ, तब मात्र आकर्षक समुदाय सम्भव हुनेछ। तेस्रो, ख्रिस्टको नाउँ, आजको वचनको तेस्रो बुदा ख्रिस्टको नाउँ। पद 17 हेर्नुहोस् न, कुरा वा काममा जे जे गर्छु सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद सुनाउँदै प्रभु यीशुको नाउँमा गर। नाउँले दुईवटा अर्थ राख्छ, पहिलो भनेको अधिकार र दोस्रो भनेको प्रतिष्ठा। नाउँ भन्ने बित्तिकै अधिकार र प्रतिष्ठा। पहिलो अधिकार, म सानो छ त मेरो बुबा आमाले मलाई प्राय है जहाँ दाजुलाई बोलाएर ले भन्नुहुन्थ्यो, म हुन्छ भनेर जान्थेँ, तर दाइ आफ्नै दुनियाँमा के गरिरहेको हुन्थ्यो, उसले मेरो कुरा सुन्दै सुन्दैन थियो। र जब जब मैले उसलाई बुबाले भन्नुभएको छिट्टो गरेर आउनु रे भन्यो भने उसले मेरो कुरा सुन्थ्यो र म सँगै गरेर आउँथ्यो। बुबाको नाउँले महत्त्व राख्छ, नाउँले अधिकारलाई जनाउँछ। हामीलाई थाहा छ कि बाइबलमा चर्चलाई येशूको नाउँमा बप्तिस्मा दिन आज्ञा दिएको छ, येशूको नाउँमा, येशूको नाउँमा अधिकार। त्यसै गरी प्रेरितहरूले येशूको नाउँमा दुष्ट आत्मालाई निकालेको पनि हामी बाइबलमा पाउँछौँ। नाउँको अर्थ अधिकार हो। चर्चले ख्रिस्टको अधिकार, उहाँको निर्देशन, उहाँको अनुमोदन बिना केही पनि गर्न मिल्दैन। तर होसियार हुनुहोस्, यस पदको अर्थ यो होइन कि तपाईँ जे पनि गर्न सक्नुहुन्छ, तपाईँ जे पनि तपाईँले येशूको नाउँमा भन्नु माग्नुभयो, तपाईँ जे पनि दावी गर्न सक्नुहुन्छ भनेर पदले सिकाइरहेको छैन। येशूको नाउँको दावी गरेर तपाईँ घोषणा गर्नुहोस्, तपाईँ जे गर्न चाहनुहुन्छ त्यो गर्न सक्नुहुन्छ, यो पदले त्यसो भनिरहेको छैन। येशूको नाउँले अधिकारलाई जनाउँदछ। येशूको नाउँ बिना हामी पिता कहाँ आउन सक्दैनौँ, हामी प्रार्थना गर्न सक्दैनौँ। येशूको नाउँमा बिना हामी चर्चको रूपमा यसरी भेला हुन सक्दैनौँ, हामी केही पनि गर्न सक्दैनौँ। चर्चलाई चर्च हुने अधिकार येशूको नाउँले मात्र दिँदछ, हामी केवल उहाँको नाउँमा भेला हुँदछौँ। तपाईँलाई थाहा छ हामी प्रार्थना गर्दाखेरि किन येशूको नाउँमा हामी अन्त गर्छौँ, प्रभु येशू ख्रीष्टको नाउँमा आमेन भन्छौँ, किन किन हामी पिताको नाउँमा आमेन भन्दैनौँ, किन हामी पवित्र आत्माको नाउँमा आमेन भन्दैनौँ? किनभने येशूको अधिकारमा मात्र हामी पिताको रूपमा परमेश्वर कहाँ आउन सक्छौँ। ख्रीष्टले भन्नुभएको, ख्रीष्टले गर्नुभएको कामको आधारमा मात्र हामी परमेश्वर कहाँ प्रार्थनामा जान सक्छौँ। ख्रीष्ट बिना हामी पिताको रूपमा परमेश्वर कहाँ आउन सक्दैनौँ। ख्रीष्ट बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। ख्रीष्टद्वारा हामी पिता कहाँ जान्छौँ। 2000 वर्ष अघि क्रुसमा येशूले जे गर्नुभयो त्यसले हाम्रो लागि प्रार्थनामा परमेश्वर कहाँ जाने त्यो ढोका खोलिदिनु भएको छ। यसको अर्थ जब तपाईँ प्रार्थना गर्नुहुन्छ, तपाईँले अब केवल येशूको नाउँमा अन्त्य मात्र गर्ने होइन, तपाईँ यो पनि कुरा तपाईँले सिक्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ कि तपाईँले त्रिएक परमेश्वरका सबै सदस्यहरूलाई सम्बोधन गरिराख्नु पर्दैन। त्रिएक परमेश्वरका सबै सदस्यहरूलाई सम्बोधन गर्नु पर्दैन। कोही कोही मानिसहरू यसो भन्ने गर्छन् कि हामीले प्रार्थनामा पितालाई मात्र सम्बोधन गऱ्यौँ भने हामीले त्रिएक परमेश्वरको अरू व्यक्तिहरूलाई समान व्यवहार गरेको हुँदैन। हे हाम्रा पिता, पुत्र र पवित्र आत्मा, हामी तपाईँको सामु आउँदछौँ भन्दै हामीले प्रार्थना गर्नुपर्छ भनेर मान्छेले सिकाउँछन्। मलाई सिकाएको छ कतिजनाले, किन तपाईँहरू जहिले पनि पिता भनेर जहिले पनि आफ्नो प्रार्थना सुरु गर्नुहुन्छ? पिता, पुत्र, पवित्र आत्मा नै भन्नुपर्छ भन्छ। तर प्रेरितहरूले कहिले पनि पिता, पुत्र, पवित्र आत्मा सम्बन्ध गरेर प्रार्थना गरेको छैन। र यसरी पनि हामीलाई यसरी प्रार्थना गर्न कहिले पनि सिकाउनु भएको छैन। मती छ अध्यायमा यसले हामीलाई स्वर्गमा हुनुहुने पितालाई प्रार्थना गर्न सिकाउनु भएको छ, जसको इच्छा नाउँ र राज्यले सबैभन्दा बढी सरोकार राख्दछ। अनि येशूले हामीलाई यो पनि भन्नुभएको छ कि पवित्र आत्माले हामीलाई पितासँग प्रार्थना गर्न सक्षम पार्नुहुनेछ। त्यसैले हामी पितालाई प्रार्थना गर्छौँ, पितालाई धन्यवाद दिन्छौँ, र सब हामी येशू ख्रीष्टको नाउँमा गर्छौँ। यो बाइबलको तरिका हो, यो बाइबलको तरिका हो। अनि पवित्र आत्माको बारेमा के त, पवित्र आत्मा छुटेन, पवित्र आत्मालाई हामीले व्यवस्था गऱ्यौँ न, खोइ त पवित्र आत्मालाई प्रार्थना गरेको चर्चमा होइन होइन प्रियहरू होइन, हामी बाइबललाई पछ्याउन चाहन्छौँ। पवित्र आत्माले हामीलाई येशूको नाउँमा पितालाई प्रार्थना गर्न सहायता गर्नुहुन्छ। रोमी 8 भने चाहिँ पवित्र आत्माले हामीलाई प्रार्थना गर्न नसके तापनि प्रार्थना गर्न सहायता गर्नुहुन्छ। सो हामी यस चर्चमा पिता परमेश्वरलाई प्रार्थना गर्छौँ येशू ख्रीष्टको नाउँमा, तर पवित्र आत्माको शक्तिमा। र पवित्र आत्मालाई प्रार्थना गरेको देख्नु भएन भने तपाईँले चर्चमा देख्नु भएन छक्क नपर्नुहोस्। बाइबलले कुरा भइरहेको छ, त्यति हो, बाइबलले कुरा भइरहेको छ। हामीलाई आफ्नो तरिकाले हामी परमेश्वरलाई हामी सम्मान गर्न चाहँदैनौँ। बाइबलले भनेको तरिका अनुसार हामी उहाँलाई सम्मान गर्न चाहन्छौँ। र बाइबलले सिकाएको कुरा हामी बाइबलले देखाएको नमुना हामी पछ्याउन चाहन्छौँ। सो नाउँको अर्थ अधिकार हो, दोस्रो नाउँको अर्थ प्रतिष्ठा हो, प्रतिष्ठा, रेप्युटेसन, इज्जत, मान। प्रस्थान 24:7 परमेश्वर आफ्ना जनहरूलाई परमेश्वरको नाउँ व्यर्थमा नलिन त उहाँको नाउँको अनादर नगर्न आज्ञा दिनुभयो। यसको अर्थ हामीले ख्रीष्टको नाउँको प्रतिष्ठाको लागि सबै कुरा गर्नुपर्ने हुन्छ। हामी ख्रीष्टको नाउँलाई अनादर गर्ने कुनै पनि कुरा गर्न सक्दैनौँ। नाउँ भन्ने बित्तिकै यो इज्जतसँग, रेप्युटेसन, प्रतिष्ठासँग सम्बन्धित कुरा हो। ख्रिस्टियनको हैसियतमा तपाईँ र मैले जेसुकै गरे तापनि यसले कि त ख्रिस्टको नाउँको आदर हुनेछ कि त ख्रिस्टको नाउँको अनादर हुनेछ। तपाईँ ख्रिस्टियन हो भने, तपाईँ आफ्नो ख्रिस्टियन हुनुहुन्छ भने, ख्रिस्टियन भनेर चिनाउनुहुन्छ भने, तपाईँ जहाँ जानुहुन्छ, तपाईँ जुन समुदायमा जानुहुन्छ, तपाईँ जे बोल्नुहुन्छ, जे गर्नुहुन्छ, त्यसले कि त ख्रिस्टको नाउँको इज्जत गई, कि त इज्जत, ख्रिस्टको इज्जत गइरहेको छ, कि त ख्रिस्टले इज्जत पाइराख्नु भएको छ। अरूले नदेखोस्, अरूलाई थाहा नहोस्, तपाईँ लुकिसुपी एक्लै गर्न सक्नुहुन्छ, चर्चको मान्छेलाई थाहा नहोला, तर यसले दुईवटामा एउटा काम गरिरहेको छ, कि त यसले ख्रीष्टको नाउँमा नाउँको आदर गरिरहेको हुन्छ, कि त ख्रीष्टको नाउँको अनादर गरिरहेको छ। हामीले सबैभन्दा बढी ख्रीष्टलाई आदर गर्ने प्रयास गर्नुपर्छ। हामीले ख्रीष्टको नाउँलाई हाम्रो कारणले अनादर हुन दिनु हुँदैन। पावलले पहिलो कुरान्थी 10:13 यसो भन्छन् कि यसकारण चाहे तिमीहरू खाओ वा पियो वा तिमीहरू जेसुकै गर, सबै परमेश्वरका महिमाको निम्ति गर। सो हामी जे भन्छौँ, जे गर्छौँ, त्यो ख्रीष्टको प्रतिष्ठाको लागि हुनुपर्छ। हामी आफ्नो प्रतिष्ठाको लागि, आफ्नै नाउँको लागि केही पनि गर्दैनौँ। ख्रीष्टको नाउँ हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण हुनुपर्छ। यदि त्यो भयो भने चर्च आकर्षक हुन्छ, त्यो भयो भने चर्च फरक हुन्छ, चर्च भिन्न हुन्छ। एक आमाको रूपमा तपाईँ जे गर्नुहुन्छ, एक विद्यार्थीको रूपमा तपाईँ जे गर्नुहुन्छ, एक कर्मचारीको रूपमा तपाईँ जे गर्नुहुन्छ, एक व्यापारीको रूपमा तपाईँ जे गर्नुहुन्छ, व्यावसायिक रूपमा तपाईँ जे गर्नुहुन्छ, जे बोल्नुहुन्छ, त्यो ख्रीष्टको महिमाको लागि हुनुपर्छ। ख्रीष्टको महिमाद्वारा अभिप्रेरित हुनुपर्छ। उहाँको नाउँको प्रतिष्ठालाई तपाईँले ध्यानमा राख्नुपर्ने हुन्छ। सो तपाईँको लागि प्रश्न यो हो कि तपाईँ कुरा वा काममा जे गर्नुहुन्छ कि त्यसले ख्रीष्टको प्रतिष्ठामा योगदान पुर्याउँदछ। कुरा वा काममा जे गर्नुहुन्छ कि तपाईँ त्यसको लागि परमेश्वरलाई धन्यवाद दिन सक्नुहुन्छ। तपाईँ जे बोल्दै हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ, के त्यसको लागि परमेश्वरलाई धन्यवाद दिन सक्नुहुन्छ? यदि सक्नुहुन्न भने त्यो नगर्नुहोस्। त्यो ठिक भइरहेको छैन त्यसको अर्थ तपाईँले हेरिरहेको कुरा तपाईँले खाइरहेको कुरा तपाईँले बोलिरहेको कुरालाई लिएर प्रभु धन्यवाद भन्न सक्नुहुन्न भने स्टप इट त्यसको अर्थ तपाईँले एकदमै गलत गरिरहनु भएको छ प्रियहरू भिडमा हराउन सजिलो छ भिडमा हराउन सजिलो छ चर्च ए संसारको भिडमा हराउनु हुँदैन बसन्तपुरको भिडमा हराउन सकिन्छ तर हामी चर्चको रूपमा संसारमा हामी हराउनु हुँदैन चर्च अन्य सबै समुदायबाट फरक समुदाय हुनुपर्छ र यो भिन्नता यो फरकपना हाम्रो बारेमा होइन यो ख्रिस्टको बारेमा हो ख्रिस्टले चर्चलाई अलग बनाउनुहुन्छ चर्चको केन्द्रमा ख्रिस्ट हुनुपर्छ के हामी संसारभन्दा भिन्न सुसमाचार समुदाय चाहन्छौँ के हामी चर्चमा एकता चाहन्छौँ कि हामी अरूलाई प्राथमिकता दिने समुदाय बन्न चाहन्छौँ कि हामी अरू दाजुभाइहरूलाई भलाइ गर्न खोज्ने समान व्यवहार गर्ने अरूहरूलाई बलिदानीपूर्ण प्रेम गर्ने क्षमा दिने सहने दया देखाउने उदात्तपूर्वक दिने आनन्दित भए अतिथि सत्कार गर्ने र हराएकाहरूलाई जोसका साथ सुसमाचार प्रचार गर्ने चर्च बन्न चाहन्छौँ त्यसो भए ख्रिस्टलाई हाम्रो समुदाय केन्द्रमा राख्नुपर्छ जब ख्रिस्टको शान्तिले हामीमा राज्य गर्छ तब मात्र हामी आकर्षक समुदाय बन्न सक्छौँ जब ख्रिस्टको वचनले हाम्रो आराधनालाई हाम्रो गायनलाई रूपान्तरण गर्छ नियन्त्रण गर्छ तब मात्र हामी आकर्षक समुदाय बन्न सक्छौँ जब ख्रिस्टको नाउँ हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण हुन्छ तब मात्र हामी आकर्षक समुदाय बन्न सक्छौँ फेरि याद रहोस् ख्रिस्टको शान्ति ख्रिस्टको वचन र ख्रिस्टको नाउँ आउँछ प्रार्थना गरौँ